الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإلى عاد أخاهم هودا قال يا قوم اعبدوا الله ما لكم من إله غيره أفلا تتقون قال الملأ الذين كفروا من قومه إنا لنراك سفاهة وإنا لنظنك من الكاذبين قال يا قوم ليس بي سفاهة ولكني رسول من رب العالمين أبلغكم رسالات ربي وآكم ناصح أمين أوعجبتم أن جاءكم ذكر من ربكم على رجل منكم لينذركم واذكروا إذ جعلكم خلفاء من بعد قوم نوح وزادكم في الخلق بسطة فاذكروا آلاء الله لعلكم تفلحون قالوا اجئتنا لنعبد الله وحده ونذر ما كان يعبد آباؤنا فأتنا بما تعدنا إن كنت من الصادقين قال قد وقع عليكم من ربكم رجس وغضب أتجادلونني في أسماء سميتموها أنتم وآباؤكم ما نزل الله بها من سلطان فانتظروا إني معكم من المنتظرين فأنجيناه والذين معه برحمة منا وقطعنا دابر الذين كذبوا بآياتنا وما كانوا مؤمنين صدق الله العظيم مولا یا صلی وسلم دائما ابدا علی حبیبک خیر الکلہم یا اکرم الخلق مالی من الوذ به سواک عند حلول الحادث الاممی هو الحبیب الذی ترجا شفاعته لکل حول من الاحوال مقتحمی یا رب بالمصطفیٰ بلغ مقاصدنا واغفر لنا ما مضى یا واسع الکرم فاغفر لناشدها واغفر لقارئها سألتک الخیر یا ذا الجود والکرم مولا یا صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم حضرات محترم قرآن مجید فرقان حمید کے ہفتہ وار درس میں آج ہم نے ایک پورا رکوع سورہ اعراف کا جو آیت نمبر 65 سے آیت نمبر 72 تک ہے یہ 8 آیات کریمہ پورا ایک رکوع ہم نے پڑھا ہے اور انشاءاللہ العزیز اسی ایک رکوع کے بارے میں درس قرآن ہوگا اس کا ترجمہ اور تفسیر عرض کی جائے گی اور یہ ہے سیدنا ہود علی نبینا علیہ الصلوۃ والسلام کے بارے میں جو قوم عاد بڑی مشہور ہے उसके बारे में दर्श होगा। इसमें बहुत सारी बातें इबरत आमोज है, सबक आमोज है, नसीहत आमोज है। गुज़श्ता जुमा पर आपने गुज़श्ता दर्श में आपने सैयदना नू अला नबीना अलैहिस्सलातु वस्सलाम की कौम का जिक्र सुना था और कौम नू के ईमान ना लाने का तज़करा, उनकी बुतपरस्ती का जिक्र, सैयदना नू अला नबीना अलैहिस्सलातु वस्सलाम की रात दिन की तबलीग और कोशिशों का जिक्र, उसको बयान किया गया। और अंबियाए किराम अलैहिमुस्सलातु तस्लीमात के का दुनिया में तशरीफ लाना, उनका अपनी कौमों को वाज़ो नसीहत फरमाना और बिलाखिर अगर वो ईमान नहीं लाते और हट धर्मी पर रहते हैं तो उनका उनके लिए बद्दुआ फरमाना और सालिहीन मोमिनीन को निजात दिलाना, ये अंबियाए किराम अलैहिमुस्सलात व तस्लीमात की खसूसियात है। ये सिलसिला नबूवत और रिसालत सैयदना आदम अला नबीना अलैहिस्सलात व सलाम से शुरू हुआ। हमने जिक्र किया था कि आदम अलैहिस्सलात व सलाम के बाद हजरत शीस अलैहिस्सलाम, फिर हजरत इदरीस अलैहिस्सलाम, फिर नूह अलैहिस्सलाम। तो सैयदना नूह अलैहिस्सलाम का पूरा वाकया ज़िमनन जो कुछ अर्ज किया गया था वो आपने समाप्त फरमाया। नूह अलैहिस्सलाम की कौम पहली कौम थी जिन पर अजाब इलाही नाजिल हुआ था। उससे पहले किसी कौम पर इस तरह का बड़ा अजाब जिससे पूरी कौम तबाह हो जाए वो किसी कौम पर नहीं आया। और हजरत नूह अला नबीना अलैहिस्सलातु वस्सलाम के बाद जो पहली कौम है, यानी टोटल दूसरी कौम जिस पर अजाब आया, और नूह अलैहिस्सलाम की कौम के बाद नेक्स्ट कौम जिस पर अजाब आया वो कौम आद है, हजरत हूद अला नबीना अलैहिस्सलातु वस्सलाम की कौम। ये इतनी जबरदस्त कौम थी, ये इतनी पॉपुलर कौम थी अपने दौर में, ये इतनी स्मार्ट और इतनी मजबूत कौम थी कि कुरान मजीद फुरकान हमीद ने इस कौम के बारे में फरमाया, इस जालकुम खुलफा मिम्बा में नूहिम वजादकुम फिल खल्क बस्ता। फरमाया कि तुम्हें नूह अलैहिस्सलाम की कौम का खलीफा बनाया गया, यानी उसके बाद तुम्हें लाया गया, और नूह अलैहिस्सलाम की कौम से ज्यादा तुम्हें तखलीक में और कुव्वत में, फैलाव में तुम्हें ज्यादती दी गई। ये इतनी मजबूत कौम थी कि इनका छोटे से छोटा आदमी जो था वो 60 गज का था, दरमियाना आदमी 100 गज का, और लंबा आदमी 120 गज का। एक ऊंट एक आदमी की ग़िज़ा सुबह की, एक आदमी की ग़िज़ा शाम की, एक ऊंट शाम की। ज़ाहिर है एक आदमी का कद 120 गज है, उसकी चौड़ाई कितनी होगी, उसका फैलाव कितना होगा, उसका पेट कितना होगा, उसकी कुव्वत कितनी होगी। और ऊंट, ये मौजूदा ऊंट नहीं, जाहिर है अगर आदमी बड़े होंगे तो जिन ऊंटों पर वो सवारी करते हैं वो ऊंट भी बड़े होंगे, भेड़ बकरियां भी बड़ी होंगी। अल्लाह फरमाता है वज़ादा खुम फिल खल्क बसर, तखलीक में, ये कुरान के अल्फाज है, झूठी बात या वाम पुख्त हो सकता है जो अखबारात हो या तवारीख के हिस्से हों, उनको जो है लोगों के नकल की तारीख से उसमें शक किया जा सकता है। कुरान फरमाता है तखलीक में नूह अलैहिस्सलाम से बढ़कर हमने तुम्हें ये चीज अता फरमाई, और उसको बतौर नेमत जिक्र किया गया कि तुम इतनी बड़ी कौम हो और उसके बावजूद तुम अल्लाह की नाफरमानी करते हो। ये तो उनकी तखलीक का जिक्र है, और उनकी जो है तामीरात, उनकी इमारात, उनके कारोबार, उनकी टेक्नोलॉजी, उनकी मजबूत बिल्डिंगें और उनकी इमारात वो कैसी हैं, कुरान वो भी कुरान फरमाता है। क्या फरमाया, लम युखलक मिस्लुहा फिल बिलाद, शहरों में आज तक अल्लाह फरमाता है कि ऐसी तखलीक, ऐसी इमारतें, ऐसे शहर, इतनी खूबसूरती, इतना निजाम किसी शहर में नहीं है जितना कि उस कौम में था। लम युखलक मिस्लुहा फिल बिलाद, शहर भी लाजवाब, पत्थर तराश तराश कर खूबसूरत मकान बनाने, शहरों के शहर आबाद करने, ये उस कौम का खासा था। फिर आज सारी दुनिया हैरान है कि एक मुल्क है जो पूरी दुनिया पर हुकूमत कर रहा है। आद, कौम आद, हजरत सैयदना हूद अला नबीना अलैहिस्सलाम की कौम, कौम आद जो थी उसमें एक बादशाह गुजरा है जिसका नाम शद्दाद है। वो बादशाह ऐसा था जिसके मातहत 400 बादशाह था, मशरक़ मगरब तक, शुमाल जनूब तक, पूरे रुबाए मुस्कून जमीन पर, चार जमीन के चार हिस्से किए जाएं तो तीन हिस्से पानी है, एक हिस्सा आबादी है, इसलिए कहा जाता है रुबाए मुस्कून कि जमीन का चौथा हिस्सा वो है जिस पर सुकूनत इख्तियार की जा सकती है। तो इस चौथे हिस्से के पूरे का मालिक जो था वो शद्दाद था। तो 400 बादशाह जो उसने अपने मातहत मुकर्रर किया हुआ था वो उसका मातहत बादशाह था। आज इतनी दुनिया ज्यादा होने के बावजूद, इतनी बड़ी टेक्नोलॉजी होने के बावजूद 400 बादशाह, अब दिखा दे कि किसी बादशाह के मातहत 400 हो। ये कुरान वो किताब है कि जिसके अंदर आप गौर करें तो हर पढ़ने सुनने वाले के दिल की फिरौनियत निकल जाती है। इसने उन हिजाबात से पर्दा उठाया है इस कुरान ने कि जब से दुनिया आबाद हुई है उन लोगों की हिस्ट्री, उन लोगों के किरदार, उनकी बुराई अच्छाई सब जो है लोगों के सामने आ जाती है। ये कुरान करीम फुरकान हमीद ऐसी किताब है। जब इतने बड़े बड़े बादशाह नहीं रहे और उनकी अपनी ख्वाहिशात पूरी न हो सकी, वो अल्लाह के अजाब का लुकमा बन गए, तो आज अगर कोई शख्स अल्लाह की नाफरमानी करता है तो वो कैसे बच सकेगा। अजाब इलाही इतना सख्त है कि इंसान जो अपने आप को बड़ा समझता है ये तो उसके अजाबों में से किसी अजाब का भी मुकाबला नहीं कर सकता। अगर कोई शख्स अपने आप को नमरूद कहलाता है कि मैं पूरी रूए जमीन का बादशाह हूं, तो इतने बड़े बादशाह को जो अपने आप को रब कहलाता है, लोगों को कहता है मुझे सजदा करो, उस इतने बड़े अपने आप को ताकतवर और नमरूद और बड़े बादशाह कहलाने वाले को जब अल्लाह उसको हिलाक फरमाना चाहता है अजाब देकर, तो किसी इंसान से नहीं, किसी बड़े हाथी से नहीं, किसी बड़े ऊंट से नहीं, किसी फरिश्ते से नहीं, एक लंगड़े मच्छर से उसका अंजाम तुम्हें दिखाता है कि मेरे लश्कर में एक जो है ना लंगड़ा मच्छर, वो तेरे दिमाग में बैठेगा और वो तेरी हिलाकत का सबब बनेगा। जिस मच्छर को एक नाचीज मखलूक समझा जाता है, लेकिन एक नमरूद और फिरौन के दिमाग को ठीक करने के लिए वो लंगड़ा मच्छर ही काफी है। अब मच्छर उसके दिमाग में है और जब वो मच्छर उसके दिमाग को काटता है तो उसने जूते रखे हुए हैं दरवाजे पर कि जो मुझे सजदा करने वाला, जो मेरे सामने झुकने वाला है, अब उसके लिए मेरे राजी होने का सबब यह है कि वो मेरे सर पर 10 जूते मारे तो मुझे सुकून मिलेगा। अब वही लोग जो उसके सामने हाथ बांधकर खड़े होते हैं, जो उसके सामने सजदा रेज होते थे, वो पहले उसकी खातर तवाजो मदारात ये करते हैं कि 10 जूते उसके सर पर अच्छी तरह से लगाते हैं या 100 मारते हैं, जितने को ज्यादा मारता है उतना ज्यादा करीबी है। वो इतने जूते मारता है, उसका दिमाग जो है, जो उसको दर्द उस मच्छर की वजह से या वो जो मच्छर के काटने से उसको तकलीफ होती है, वो जूतों से उसकी मुरम्मत होती है तो उसका मिजाज ठीक होता है। ये अल्लाह का अज़ाब है, ये अल्लाह का अज़ाब नहीं देखते। आदमी है, उसको इनकम अपनी आमदनी का कोई हिसाब किताब नहीं। अमेरिका जैसे मुल्क में वो रहता है, हर चीज फरावानी से उसको मिलती है, इंश्योरेंस उसकी ऐसी जबरदस्त है कि उसको किसी बड़े से बड़े डॉक्टर के पास भी जाना पड़े, किसी बड़े से बड़े हॉस्पिटल में एडमिट होना पड़े, उसको कोई परवाह नहीं। लेकिन खालिक कायनात उसको नींद जैसी नेमत मुहैया नहीं अता फरमाता, उसको नींद ही नहीं आती, वो कुछ खा नहीं सकता। दुनिया की नेमतें उसके सामने मौजूद है, वो पी नहीं सकता। ये अल्लाह के अजाब नहीं है तो और क्या है? लेकिन वो खालिक कायनात, वो खैर और शर का मालिक है, खैर और शर का खालिक है, बीमारी और शफा का खालिक है। वो एक ही हवा से, उसी एक ही हवा को कौमे आद के लिए अजाब बना देता है और सैयदना हूद अलैहिस्सलाम और उनके साथियों के लिए वही हवा खुशबूदार और नर्म और नाजिक और बाद सबा बन जाती है। हवा एक ही है। जब अजाब आया तो 17 आदमी थे पूरी कौम में जो ईमान लाए, कितने? 17 आदमी। अल्लाह का नबी है, 464 साल उम्र है, इतनी उम्र में 17 आदमी ईमान लाए। और जब हवा का अजाब आया तो उन 17 को लेकर पहाड़ की गार में अल्लाह का नबी जाकर जा बैठा। वो हवा जो गढ़ों से कौमी आद के लोगों को निकालकर उनके सर पटक देती है जमीन पर, मच्छरों की तरह बड़े बड़े ऊंट और बड़े बड़े वो काफिर, इतने बड़े कद्दोकाश के मालिक, वो मच्छरों की तरह हवा में ऐसे उड़ रहे हैं, इतनी सख्त हवा है। लेकिन वही हवा जब कौमें हजरत हूद अलैहिस्सलाम के साथियों के पास जाती है तो वो उस बाद सबा और खुशबूदार हवा और आरामदेह हवा बनकर वहां से गुजरती है। आप कहेंगे ये कैसे हो सकता है कि एक ही हवा जो है वो अजाब भी हो और सवाब भी हो और रहमत भी बन जाए? ये मिसालें आज भी इस दुनिया में मौजूद हैं। ये एक आउटलेट है, यहां दो चीजें रख दो, एक रेफ्रिजरेटर रख दो और एक जो है वो हीटर रख दो, तो एक ही आउटलेट में जब दो स्विच लगाएंगे, एक इंतहाई ठंडा आपको नजर आएगा, दूसरा जो है वो जलाने वाला बन जाएगा। एक ही बेड पर दो आदमी सो जाए, दोनों को ख्वाब आए, एक अल्लाह की रहमत में फिर रहा होगा, दूसरा पता नहीं कहां कहां डरता फिरता ख्वाब में, दोनों को ख्वाब जो आए एक को मुख्तलिफ आ रहा है दूसरे को मुख्तलिफ ख्वाब आ रहा है। दो आदमी किसी कब्र में दफन हो जाए, एक काफिर और मोमिन को दफन कर दो, एक ही कब्र है, एक ही जगह पे वो दफन है, एक जो है वो महसूस करेगा कि मेरी कब्र जो है ये जन्नत का बाग बनी हुई है, दूसरा महसूस करेगा ये जहन्नम का गढ़ा बना हुआ है। वो खालिक कायनात वो जब इंसान के लिए वो हर किस्म के असबाब पैदा फरमा सकता है, तो कौम आद हजरत नूह अलैहिस्सलाम की कौम जो जिंदा बची थी वो 80 आदमी, उनमें साम हाम और याफिस ये हजरत नूह अलैहिस्सलाम के साहबजादे थे, इनकी औलाद जो है ये बड़ी और ये कौम आद ये हजरत नूह अलैहिस्सलाम के बेटे साम की औलाद है। इनका शजरा नसब उलमा ने मुख्तलिफ लिखा है, कईयों ने लिखा है कि हजरत नूह अलैहिस्सलाम के बाद पांचवीं पुश्त में हजरत हूद अलैहिस्सलाम आए हैं, कईयों ने लिखा है कि नौवीं पुश्त में आए हैं। तो चूंकि कुरान में इतना वजाहत से आबाओ अजदाद का जिक्र नहीं है, इसलिए हतमी नहीं कहा जा सकता कि चार पुश्तें हैं या पांच हैं या नौ हैं या आठ हैं। बहरहाल हजरत साम बिन नूह की औलाद से ये कौम आद है। और इनका इलाका अदन, उर्दन का दारुल खिलाफा है, अम्मान से लेकर हजरमूत और यमन तक जो है इनका इलाका था। 13 खानदान इनके हैं कौम आद के, 13 खानदान थे जो इन जगहों पे आबाद थे, अम्मान से लेकर हजरमूत और यमन तक, और अहकाफ जगह जो है जिसको जो इस वक्त सऊदीया के की हद में है, जो सारा वो पूरा जिसको रुबुल खाली कहा जाता है, उस वक्त भी उसका नाम रेगे रवा था उस वक्त भी। और ये अरुबुल खाली जो पूरा रेत का इलाका है ये अहकाफ इसको बोलते हैं, सूरह अहकाफ भी इसी के नाम पर है। और ये हजरत सैयदना हूद अला नबीना अलैहिस्सलाम की कौम का मस्कन था। तो कुरान मजीद फुरकान हमीद में सूरह फजर में जिक्र आता है, सूरह नजम में भी जिक्र आता है, आदि उला का जिक्र आता है, और जात जो इरम का जिक्र भी आता है कुरान मजीद में। ये जो इरम था ये बिन्नू अलैहि सलाम की औलाद में साम का बेटा था, और इस इरम की औलाद में आद था, जिस आद की तरफ जो है इस कौम आद की निस्बत है, और इसको आद उला बोलते हैं। और दूसरा आद सानी जिसको बोलते हैं वो भी साम बिन नूह की औलाद से आद की औलाद थी। आद के दो बेटे थे, दो भाई थे ये, एक आद और एक जसू। आद की तरफ हजरत हूद अलैहिस्सलाम तशरीफ लाए, ये कौम आद कहलाई, और जसू जो था इनकी तरफ कौम ये कौम समूद कहलाई, जसू जो है इनकी तरफ हजरत सालेह अलैहिस्सलाम तशरीफ लाए, जिनका जिक्र अगले दर्स में होगा। चार नबी सूबह हिजाज में तशरीफ लाए, जिनमें एक सैयदना हूद अलैहिस्सलाम, سیدنا صالح علیہ السلام، سیدنا شعیب علیہ السلام اور سیدنا محمد الرسول اللہ صلی اللہ علیہ وسلم، یہ چار نبی ہیں جو عرب میں مبعوث ہوئے، اور ان چاروں کے مزارات جو ہے خانہ کعبہ میں ہیں، یعنی جو حجر اسود ہے، حجر اسود اور مقام ابراہیم کے درمیان 100 نبی یا 99 نبی مدفون ہیں، جن میں حضرت صالح علیہ السلام، شعیب علیہ السلام، حضرت اسماعیل علیہ السلام، حضرت سیدہ حاجرہ اور دیگر انبیاء اکرام علیہ الصلوۃ والتسلیمات یہاں مدفون ہیں. حضرت ہود علیہ السلام کے بارے میں اکثر روایتیں ہیں کہ آپ صفا اور مروہ کے درمیان مدفون ہیں، یا حجر اسود اور مقام ابراہیم کے درمیان مدفون ہیں، یا حضرت علی رضی اللہ تعالیٰ سے ایک روایت ہے کہ آپ حضرموت میں یمن کے علاقے میں ایک پہاڑی کے ساتھ آپ مدفون ہیں، جو کہ آج بھی یمن میں آپ جائیں تو حضرت ہود علیہ السلام کا مزار مشہور ہے، لوگ کہتے ہیں حضرت ہود علیہ السلام کا مزار ہے. بہرحال یہ قوم جس کو آدی اولا بولتے ہیں، جس کو قرآن نے فرمایا کہ لم یخلق مثلها فی البلاد، جن کی شہروں جیسا کوئی شہر نہیں بنا، یہ آدی اولا ہے. حضرت ہود علیہ السلام جس قوم کی طرف آئے، اور آد ثانی جس کو بولتے ہیں وہ صالح علیہ السلام کی قوم، قوم سمود ہے، جس کی طرف حضرت صالح علیہ السلام تشریف لائے. یہ قوم جب طوفان نوح کے بعد، ابھی اس کے نشانات طوفان کے باقی ہیں، کہ اس قوم میں بت پرستی شروع ہو گئی. 5 وہ بت جو جن کا ذکر ہم نے حضرت نوح علیہ السلام کے اس قصے میں ذکر کیا، ود، سوا، یغوث، یعوق، نصر، ان 5 بتوں کی بھی یہ پوجا کرتے تھے، اور ان کے علاوہ ان کے کچھ فرضی بت بھی تھے، جن میں کسی کا نام ساکیا یا سائکا، ان کا عقیدہ تھا کہ یہ بت بارش برساتا ہے. دوسرا بت جو ان کی حفاظت کرنے والا ہے، اس کو حافظ بولتے کہ یہ ہماری حفاظت کرنے والا ہے دشمنوں سے. رازقہ، یہ بت ان کا عقیدہ یہ تھا کہ ہمیں روزی دیتا ہے. سالمہ، یہ بت کہ ہمیں یہ سلامتی ملتی ہے تو اس بت کے ذریعے سے ملتی ہے، یہ بھی اس قوم کا بت تھا. 3 بت اور تھے جن کا کوئی معنی نہیں بنتا. مومل، مومل وہ الفاظ ہوتے ہیں جن کا کوئی معنی ہوتا ہی نہیں. صدا، سمود سواد سے، اور حیا، یہ 3 بت ان کے ایسے تھے جن کا کوئی معنی ہی نہیں ہے، مومل ہے. اور یہ چونکہ شیطانی فعل ہوتا ہے بتوں کو پوجنا اور بتوں کی پرستش کرانا، تو شیطان آدمیوں کے ذہن میں ایسی ایسی چیزیں ڈالتا ہے جن کا کوئی اصل نہیں ہوتا. اب دیکھو وہ 5 بت جو جس کو قوم نوح پوجتی تھی یا قوم ہود پوجتی تھی، وہ 5 حضرت ادریس علیہ السلام کے 5 شاگرد تھے یا 5 بیٹے تھے. اب ظاہر ہے وہ انسانی شکل کے تھے، انسان تھے، لیکن یہ بت جب قوم نوح میں ظاہر ہوئے یا قوم ہود میں ظاہر ہوئے یا عرب میں ظاہر ہوئے، حضور علیہ السلام کے تشریف لانے تک، یہ بت جو تھے، یہ 5 جو انسانی نام تھے ان کے، یعنی انسان تھے وہ ادریس علیہ السلام کے زمانے میں، کیونکہ ان کے شاگرد یا بیٹے تھے، نیک آدمی تھے، صالح تھے، تو شیطان نے پہلے ان کے نام اور انسانی مجسمے بنوا کر رکھا ہے. پھر جو ہی جہالت پھیلتی گئی، زمانہ گزرتا گیا، اب وہ 5 جو ہیں وہ پانچ بت ود سوا یہوس یعوق اور نصر یہ انسانوں سے ہٹ کر اب جانوروں کی شکل اختیار کر لی. ود مرد کی شکل کا, سوا عورت کی شکل کا بت, یہوس شیر کی شکل کا, یعوق یہ گھوڑے کی شکل کا, اور جو نصر ہے یہ کرگس کی شکل کا. جیسے ہندو لوگ, ہندوؤں کی آپ ان کے آپ نے مندروں میں کبھی اتفاق ہوا ہوگا دیکھا ہوگا, اگر مندروں میں جانے کا اتفاق نہیں ہو تو مووی کا تو سیر ظاہر ہی ہے. مووی تو کون ایسا شخص ہے جس نے انڈین مووی نہیں دیکھی, اور اس میں آپ نے بتوں کو دیکھا ہوگا, ہندو کے بتوں کو. جیسے قوم عاد میں یہ تین بت صدا سمود اور حیا یہ وہ ہیں جن کا کوئی معنی نہیں, جس نام کا کوئی پہلے آدمی بھی نہیں گزرا لیکن وہ بت ہیں. یا جیسے یعوق یہوس نصر اور یہ ود اور سوا یہ آدمی تھے لیکن ان کو جانوروں کی شکل کا بنا کر لوگ پوجا کرتے ہیں. ہندوؤں میں بھی یہ رسم جو ہے یہ ایسی چلی کہ آج ہندو ان کا ایک بت ہے جس کا نام ہے ہنومان. ہنومان یہ انسان ہے لیکن اس کی شکل بندر کی ہے. جب یہ انسان ہے تو اس کی شکل بندر کی کیسے ہو گئی, لیکن اب جو پوجا جاتا ہے نام انسان کا ہے ہنومان لیکن شکل اس کی بندر کی ہے جس کو پوجتے ہیں. دوسرا دیکھ لیں گنیش. گنیش یہ نام انسان کا ہے لیکن شکل اس کی کیسی ہے کہ اس کے منہ کے اوپر ایک ہاتھی کا سونڈ لگایا ہوا ہے. اب انسان کے منہ پر ہاتھی کا سونڈ کہاں سے آ گیا؟ یا اسی طرح کنیا ہے, کنیا بھی اس کو بھی یہ پوجتے ہیں. اور دوسرے کئی آپ بت دیکھتے ہیں کہ انسانی شکل ہے لیکن پانچ ہاتھ ہیں, چار ہاتھ ہیں, چھ ہاتھ ہیں, آٹھ ہاتھ ہیں, دس ہاتھ ہیں, دو چہرے ہیں, تین چہرے ہیں, چار چہرے ہیں. تو یہ جیسے قوم عاد میں ان وہ بت جن کی وہ قوم پوجا کرتی تھی ان کا کوئی نام پتہ پہلے نہیں تھا, اپنے شیطان نے جیسے ان کے وام میں ڈالا انہوں نے اس کا خدا بنا دیا. اور وہی رسم ہندوؤں میں بھی آئی کہ یہاں بھی اس نام کا پہلے کوئی آدمی نہیں ہے اور وہ شکلیں جو ہیں مختلف جانوروں کی بنا کر اس کو پوجا کرتے ہیں. اور اگر کسی انسان کی شکل کا بت بناتے ہیں تو اس کی یا دم لگا دیتے ہیں یا اس کے سامنے سونڈ لگا دیتے ہیں یا اس کے دس ہاتھ بنا دیتے ہیں, چار چہرے بنا دیتے ہیں. تو یہ رسم جو ہے ہندوستان میں بھی ہے اور یہ آج کی نہیں ہے, یہ کفر چونکہ بہت پرانا ملک ہے اس کی بت پرستی قوم عاد کے وقت سے اس سے بھی پہلے کی ہے. اس لیے کہ جب شداد نے اپنی جنت بنائی اس نے جو سو آدمی پورے اطراف میں بھیجا تھا اور اس کو ایک ایک ہزار مزدور دے کر سونے اور چاندی کی اور زبرجد کی یاقوت کی اینٹیں تیار کرائی تھی, تو وہ اینٹیں جو تیار ہو کر گئی تھی وہ گنگا اور جمنا کے پانی سے تیار ہو کر اس وقت ان مزدوروں کے ہاتھ سے پہنچ کر وہاں عدن میں پہنچی تھی جہاں سے اس شداد نے یہ اپنی جنت تیار کرائی تھی جو تین سو برس میں وہ جنت تیار ہوئی تھی. یہ شخص شداد یہ بھی حضرت نوح علیہ السلام کے بیٹے سام کے اولاد سے تھا, شدید اس کا بھائی تھا. شدید کے مرنے کے بعد شداد بادشاہ ہوا, نو سو سال اس کی عمر ہوئی اور تین سو سال میں اس نے جنت تیار کی. جب وائزین نے کہا کہ اللہ کی بارگاہ میں جھکو, اس نے کہا اگر میں اللہ کی عبادت کروں تو مجھے اتنی دولت مل سکتی ہے جتنی مجھے وراثت میں ملی ہے, ورثے میں ملی ہے. علماء نے کہا کہ دولت سارا مقصد نہیں ہوتا، اللہ تعالیٰ کے ہاں ایک جنت ہے جس کو مرنے کے بعد آدمی اس کو پاتا ہے. اس نے کہا اس کی وصف بیان کرو. وصف بیان کی گئی، جب اوصاف جنت کے بیان کیے وہ کہتا ہے یہ تو میں خود بھی بنا سکتا ہوں، اور اس نے بنائی. 300 سال لگے، اور 300 سال میں اس نے جو ہے 10 کوس، 3 میل کا ایک کوس ہوتا ہے، تو 10 کوس چوڑی اور 10 کوس لمبی، یعنی اس نے مربع 10 مربع کوس جو ہے اس نے علاقہ ایک لیا، اس کے اندر اس نے مزدوروں کو لگا کر اور 500 گز، اس وقت کے گز جو ہے 500 گز دیواریں کھڑی کر کے، اتنی اس گنگا اور جمنا کے پانی سے سونے اور چاندی کو زمرد کو ملا کر اس نے ایسی خوبصورت دیواریں بنائی کہ جس پر آنکھ نہیں ٹھہر سکتی تھی، سورج کی اتنی روشنی پڑتی تھی اس پر کہ آنکھ چھو دیا جاتی تھی. 1000 محل تیار کرایا اس نے، 1 محل میں 1000 ستون تیار کرایا اس نے. پورے اس 10 مربع کوس کے علاقے میں اس نے جو نہر تیار کرائی، وہ ایسی نہر تھی جو ہر محل کے نیچے سے گزرتی تھی، جیسا کہ قرآن نے جنت ذکر کیا، جنات تجری من تحتها الانہار، کہ ہر محل کے نیچے نہریں بہتی ہیں. اس نے باغات لگوائے، اس نے پھل لگوائے، اس نے اس کے 1 لاکھ کرسیاں ایک میدان میں سونے چاندی کی اس نے مرصع کر کے اس کو بچھوائی، اور 1000 اس نے مینارے بنائے چاروں طرف جنت کے، جہاں اس نے چوکیدار اور پہرے دار بٹھوائے. پھر لوگ جو ہے جیسے حوروں کے لمان ہیں، اس کی مثلیں تیار کر کے اس نے اس کے اندر غلام اور لونڈیاں ان کو جنت میں ٹھہرا کر اس کو خوبصورت بنایا. یہ شخص جو ہے یہ بھی قوم عاد کا شخص تھا. آج اگر کوئی چاہے کہ اس کی طرح اتنا خوبصورت مکان اور جنت اور محل بنا سکے، تو کوئی شخص ایسی خوبصورت جنت نہیں بنا سکتا جتنی شداد نے بنوائی. اور 900 سال اس کی عمر، 300 سال کی عمر گزری جب اس نے جنت تیار ہو گئی، اب وہ دیکھنے کے لیے آتا ہے. اللہ تعالی جل شانہ ہر آدمی جو اس کی خواہش ہوتی ہے، جنت بنانے کی اس کی خواہش تھی وہ پوری ہو گئی اس کی، لیکن اس کی قسمت میں اس جنت کا دیکھنا نہ ہوا. جب وہ آیا تو اس جنت کے دروازے پر اترنا چاہا، ایک پاؤں اس کا اندر ہے ایک باہر ہے، کہ ایک ایسی آواز آئی جس سے وہ شداد اور اس کی پوری فوج اور پورے اس کے جنت کے جو اس کے حوروں کے غلمان تھے اور پورا شہر تھا، سارا کا سارا تباہ ہو گیا ایک ہی آواز کے ساتھ، جس کو اس نے سینکڑوں سال اتنا خرچ کر کے اس نے تیار کیا تھا، وہ سارا کا سارا تباہ و برباد ہو گیا. نبی کریم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، جب آپ نے شداد کی جنت کا ذکر فرمایا تو فرمایا، میری امت کا ایک شخص جس کا قد درمیانہ ہوگا، جس کی آنکھیں سبز ہوں گی، جس کا رنگ سرخ سفید ہوگا، وہ اس شداد کی جنت کو دیکھے گا، اگرچہ وہ تباہ ہو چکی ہے لیکن جو اثرات اس کے اندر پڑے ہیں اس کو وہ دیکھے گا. اور اس کا اونٹ گم ہو جائے گا، وہ اونٹ کی تلاش میں اس جنت میں جا کر پہنچے گا. اور پھر وہ وقت آیا جیسے میرے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، حضرت عبداللہ بن کلابہ رضی اللہ تعالیٰ عنہ کا اونٹ گم ہوا عدن کے علاقے میں، اور وہ اس کی تلاش کے لیے نکلے، اور پھرتے پھرتے جب وہاں پہنچے تو ان کو وہ عدن کی جنت جو ہے وہ تباہ و برباد اور اس کے آثار نظر آئے، اور اس کے سین میں وہ موتی جو گرے پڑے تھے آپ نے اٹھا کر چند ایک اس کو اپنے دامن میں ان کو رکھ لیا اور چل پڑے. حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا زمانہ ہے، آپ کو جا کر سرگزشت سنائی، آپ نے پوری جو ہے بات سنی ان کی، تو حضرت کعب احبار جو یہود کے عالم تھے ان کو بلا کر ان سے سنا، انہوں نے فرمایا کہ یہ شداد کی جنت کا یہی ذکر ہے جو حضرت عبداللہ بن کلابہ نے بیان کیا. پھر جب کسی صحابی سے نبی کریم علیہ السلام کی وہ حدیث سنی کہ میری امت کا وہ شخص دیکھے گا جس کی شکل و صورت ایسی ہوگی، سیدنا امیر معاویہ رضی اللہ تعالی نے دوبارہ ان کو بلایا دیکھنے کے لیے کہ میرے رسول صلی اللہ علیہ وسلم جو فرمایا ہے کیا وہ نشانیاں اس کے اندر پائی جاتی ہیں کہ اس شخص کا قد درمیانہ ہوگا، اس کا رنگ سفید ہوگا، اس کے رخسار پہ نشان ہوگا، اس کی گردن پہ یہ نشانی ہوگی، اور وہ اونٹ کی تلاش میں وہاں جائے گا. وہ جو رسول اللہ صلی اللہ علیہ وسلم نے نشانیاں بتائی تھیں وہ ساری حضرت عبداللہ بن کلابہ میں پائی گئیں. تو یہ جنت جنات عدن جس کا ذکر آتا ہے یہ وہ ہے جو شلداد نے جس کو تیار کرایا تھا. اور غالباً چند سالوں کی بات ہے مجھے کس نے فون کیا کہ جنات عدن کو ڈسکور کیا ہے چینل سیون نے، اس شخص نے مووی دیکھی اور کلیم کیا چینل سیون نے کہ یہ جنات یہ عدن میں تو باغ ہے جو پہلے نبیوں نے یا پہلے نبیوں کے ادوار میں کسی بادشاہ نے بنایا تھا، اس کے نشانات آج بھی ہم نے پائے ہیں، اس کو انہوں نے چینل سیون پہ غالباً دکھایا تھا. بہرحال یہ وہ چیز ہے جس کا ذکر قرآن مجید فرقان حمید میں. تو یہ شداد جو تھا یہ بھی قوم عاد کا تھا، اور سیدنا اسرائیل نبینا علیہ الصلوۃ والسلام سے پوچھا رب تعالی جل شانہ نے، ساری قدرتیں اسی کی ہیں، وہ ساری چیزوں کو خود ہی بناتا ہے اور خود ہی پہ پوچھتا ہے، اے اسرائیل تمہیں کبھی، تم نے اتنے آدمیوں کی روح قبض کی ہے، تمہیں کبھی افسوس بھی لگا؟ عرض کی مولا کریم دو دفعہ مجھے بہت افسوس لگا روح قبض کرنے پر. ایک دفعہ میں نے دیکھا کہ ایک سمندر میں ایک کشتی ٹوٹ گئی، پھٹے پر ایک ماں اور بچہ دو رہ گئے، اور کئی مہینے وہ کشتی جو ہے وہ پھٹا جو ہے وہ کشتی سے علیحدہ ہو کر وہ تیرتا رہا. بالآخر ماں مر گئی اور وہ بچہ جو چند ماہ کا تھا وہ اس ماں کی گود میں اس پھٹے پر رہا. جب میں اس ماں کا روح قبض کرنے لگا تو مجھے بہت افسوس لگا، اگر خالق مالک کائنات اگر تیرا حکم نہ ہوتا تو میں اس ماں کی روح قبض نہ کرتا، کہ یہ سمندر کی لہروں میں یہ بچہ کہاں جائے گا. پھر وہ بچہ دھوبیوں کے ہاتھ لگا جو دریا کے کنارے کپڑے دھو رہے تھے، انہوں نے اس بچے کو دیکھا، ماں کو دیکھا، ماں فوت ہو چکی، ان کو دفن کیا، بچے کو لے کر گاؤں کے چودھری کے پاس لے گئے، نمبردار کے حوالے کیا. لمبی سٹوری ہے، وہ وہاں پلتا رہا، بڑا ہوتا رہا. ایک تو مجھے اس ماں کی روح قبض کرنے پر مجھے افسوس لگا کہ اس کی روح قبض ہو رہی ہے، اس بچے کو کون پالے گا، اس بچے کو ضرورت ہے. اور رب کائنات دوسرا یہ شداد جبکہ اس نے اتنی محنت کی، اگرچہ یہ کافر ہے، تیری نعمتوں کا منکر ہے، لیکن جس نے 300 سال محنت کر کرا کے اس نے جنت تیار کرائی اور تو اس کو دیکھنے کا بھی موقع نہیں دیا، اسے ایک قدم نیچے رکھا ہے اور ایک جو ہے ابھی گھوڑے کے اس میں ہے، رکاب میں ہے، کہ تو حکم دیتا ہے کہ اس کی روح قبض کر لے، ایک مجھے اس کا دکھ لگا. فرمایا یہ شداد وہی بچہ ہے جس کو تو نے پھٹے پر دیکھا تھا، یہ شداد وہی بچہ. میں مالک ہوں، میں خالق ہوں، میں رازق ہوں، مجھے پتا ہے کہ جس بچے کی پرورش ہم نے کی ہے ماں باپ کے بغیر، ہم رب ہیں، وہ ہماری ربوبیت کو بھول گیا، وہ خود خدا بن بیٹھا، جس کو ہم چاہتے تو سمندر کی لہروں کے حوالے کر دیتے. وہ اتنا فرعون بنا کہ اس نے خود کو اپنے آپ کو رب کہلایا، ہمارے مقابلے میں جنت بنائی. تو اے اسرائیل ہم بہتر جانتے ہیں، تیرا افسوس کرنا جو ہے وہ صحیح نہیں اس پر، इसलिए कि ये वही बच्चा, हमें मालूम है कि बड़े होकर किसने क्या करना है। तो ये वही शद्दाद था जो बचपन में समंदर की लहरों से बचा और फिर अल्लाह का मुकाबला किया उसने। फिरौन भी वही था जो गुजर औकात के लिए खरबूजे तरबूज बेचा करता था। मिस्र में जब तरबूज बेचता तो देखा कि अगर वो कोई तरबूज जो है वो 10 रियाल का देता है तो कोई नहीं पूछता, अगर 1 रियाल मांग देता भी कोई नहीं पूछता, कोई उसको कहने वाला नहीं है कि ये महंगा क्यों बेचता है, सस्ता क्यों बेचता है। उसने कहा ये अच्छा मुल्क है जहां जो मर्जी करो। फिर वो कब्रिस्तान के किनारे जा बैठा, उसने मुर्दा टैक्स लगा दिया, बनी इसराइल के बच्चों को कत्ल करना शुरू कर दिया, किबतियों को बचाना शुरू किया। ये तरबूज बेचने वाला था जिसको अल्लाह ताला ने 400 साल उसने हुकूमत की और उसको कभी सर दर्द भी नहीं हुआ, लेकिन उसने अपनी असलियत को न पहचाना और आना रब्बों को मुलाला कहकर रब का मुकाबला किया। कौम आद इनको हजरत हूद अलैहि सलाम ने फरमाया देखो तुम्हारे सामने नूह अलैहि सलाम की कौम तबाह हुई है, उसकी आसार अभी बाकी है, तो तुम ऐसा करो जैसे अल्लाह का अजाब उन पर आया है, अगर तुम अल्लाह की इबादत नहीं करोगे, बुतों की पूजा करोगे, तुम भी हिलाक और तबाह बर्बाद हो जाओगे। तो जैसे नूह अलैहि सलाम की कौम ने हजरत इब्राहीम अलैहि सलाम को फरमाया कि अलियाज़ु बिल्लाह तू गुमराह है, उनको दलाला कहा, इनको सफी कहा कि आप सफी हैं अलियाज़ु बिल्लाह। दलालत और सफाहत में ये फर्क है। दलालत कहते हैं कि आदमी में अकल हो लेकिन काम अकल के खिलाफ करे, उसको कहते